नमस्कार। रेडियो भिजन 91.6 मेगाहर्ज र www.radiovision.com.np विश्वभर एकैसाथ प्रसारण भइरहेको बिहान 8 बजेको भिजन न्यूज अपडेटमा यहाँहरूलाई स्वागत छ। आज मङ्गलबार हामीले भिजन खबरमा मेची नगर खबर प्रसारण गर्नेछौँ र हरेक हप्ताको मङ्गलबार बिहान 8 बजे जस्तै आज पनि हामी मेची नगर खबरका लागि उपस्थित भइसकेका छौँ। मेची नगर नगरपालिकासँगको सहकार्यमा हामीले हरेक हप्ताको मङ्गलबार बिहान 8 बजे मेची नगर खबर उत्पादन र प्रसारण गर्ने गरेका छौँ। आजको मेची नगर खबरमा हामीसँग कुराकानी गर्नका लागि नेकपा एमाले झापाका युवा नेता तथा नवनिर्वाचित जिल्ला कमिटीका सदस्य मेची नगर नगर कार्यपालिकाका सदस्य टिकाराम मगरातीसँग कुराकानी गर्न गइरहेका छौँ र उहाँसँग टेलिफोन सम्पर्क भइसकेको छ। उहाँसँग हामी आजको अङ्कमा कुराकानी गर्नेछौँ। टिकाजी, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
हजुर नमस्ते सर।
अहिले भर्खरै निर्वाचित हुनुभएको छ, यहाँलाई बधाई। के गर्नुहुन्छ अब जिल्लामा?
गणेश सर, खास गरी म पहिला पनि जिल्ला कमिटीको सदस्यको रूपमा पार्टीमा थिएँ र अहिले यो 10 जिल्ला सम्मेलनबाट पुनः चाहिँ जिल्ला कमिटीमा आउने अवसर मिलेको छ। पहिलो कुरा त म यो चाहिँ जिम्मेवारी दिने पार्टी नेतृत्व र सम्पूर्ण पार्टी कार्यकर्ता साथीहरूलाई पनि म तपाईँको रेडियोबाट धन्यवाद ज्ञापन गर्न चाहन्छु र खास गरी अहिले पार्टीको तर्फबाट अगाडि सारेका राजनैतिक कार्यक्रमहरूलाई दृष्टिकोणहरूलाई पार्टीको तर्फबाट जनप्रतिनिधिको माध्यमबाट जनताका बिचमा गर्नुपर्ने कामलाई हिजोभन्दा अझ बढी सशक्त रूपमा जनताको सरकारका विषयहरू पार्टीको माध्यमबाट जनप्रतिनिधिको माध्यमबाट उठाउने गरी चाहिँ लाग्ने गरीको योजना छ गरी सर।
अहिले जुन ढङ्गले चाहिँ नेतृत्व निर्वाचित हुँदैछ नेकपा एमालेमा, केही ठाउँहरू सर्वसहमत भए, यहाँहरू सर्वसहमत हुनुभयो, पदाधिकारीहरू सर्वसहमत हुनुभयो, केही पालिकामा पनि सर्वसहमत भएको हामीले सुनेका छौँ र अधिकांश सदस्यहरूमा चाहिँ तीव्र प्रतिस्पर्धा देखिएको छ। कतिको युवा नेतृत्व स्थापित हुने गरेको अवस्था देख्नु भएको छ
गणेश सर? अहिले खास गरी यो 10 जिल्ला सम्मेलन चाहिँ निकै लामो समय, करिब हामी चाहिँ 2071 साल पौषबाट यो बिचमा चाहिँ नयाँ नेतृत्व आउने अथवा अधिवेशन गर्ने विभिन्न घटनाक्रमले गर्दाखेरि त्यो समय नभएको कारणले एउटा नेतृत्व चाहिँ जाम भएको स्थिति पनि छ र नयाँ नेतृत्वहरू यो बिचमा चाहिँ अब उत्पादन भएको स्थिति पनि छ। त्यसो भएको हुँदाखेरि अहिले यो बिचमा चाहिँ लामो समय अधिवेशन नभएर लामो चाहिँ नेतृत्वहरू लामो समय रोकिएको र नयाँ नेतृत्व पनि विकास भएको बेलामा हामीले नेतृत्वलाई पनि खास गरी जिल्लालाई नेतृत्व गर्ने नेताहरूलाई पनि व्यवस्थापन गर्न मिलाउनका निम्ति केही चुनौतीहरू देखिएका छन्। यद्यपि आकाङ्क्षीको रूपमा अहिले चाहिँ खास गरी हामी 150 जिल्ला कमिटी बनाउँदैछौँ। 150 लागि करिब 400 चाहिँ प्रतिस्पर्धामा भाग लिएको स्थिति देखिन्छ र अहिलेसम्म सर्वसम्मत भएको भनेको 5 पदाधिकारी र म लगायत करिब 10-12 चाहिँ जिल्ला सदस्य अथवा जिल्ला कमिटीमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गरेर आएको स्थिति देखिन्छ। बाँकी सबै क्षेत्र चाहिँ हामीले तीव्र रूपमा प्रतिस्पर्धा भएको स्थिति देखिन्छ। अब पुरानो कमिटीमा भएको नेता कमरेडहरूलाई प्राथमिकता दिने हो भने सानो सङ्ख्या मात्रै युवाहरू पार्टीमा प्रतिनिधित्व हुने स्थिति देखिन्छ तर युवाहरूको चाहिँ प्रतिस्पर्धाको हिसाबले हेर्ने भने ठुलो पङ्क्ति युवाहरूले प्रतिस्पर्धाको निम्ति चाहिँ आफूलाई उभ्याउनु भएको छ। म अब पार्टीको एउटा युवा नेता, खास गरी उमेर समूहका हिसाबले युवा र पार्टी कामका हिसाबले म पनि जिल्ला कमिटीमा बसेको 10 वर्ष भयो, 10 वर्षको अनुभव र एउटा युवा नेतृत्वको हिसाबले सबैलाई व्यवस्थापन गर्ने सन्दर्भमा युवाहरूलाई विशेष प्राथमिकता दिएर यो चाहिँ पार्टी कमिटी जिल्ला कमिटी भनेको एउटा कार्यकारी ठाउँ हुने भएको हुँदाखेरि बढी काम गर्नुपर्ने, बढी सक्रियतापूर्वक दौडिनुपर्ने ठाउँमा युवाहरूलाई जिम्मेवारी दिने र हिजो नेतृत्व गरेका अनुभवी कमरेडहरूले चाहिँ काहीँ न काहीँ सम्मानित ठाउँमा काहीँ न काहीँ अलिक बढी चाहिँ युवाहरूलाई परिचालन गर्ने ठाउँमा जिम्मेवारी लिएर जानुभयो भने राम्रो हुन्छ र त्यो कुरामा खास गरी पार्टी नेतृत्वलाई पनि हाम्रो तर्फबाट सुझाव गएको छ।
मेची नगरमै यहाँको भूगोलमै यहाँ जुन नगरपालिकामा प्रतिनिधित्व पनि गर्नुहुन्छ, जहाँ स्थायी बसोबास पनि गर्नुहुन्छ जहाँको नागरिक हो, मेची नगरमै दुईजना सदस्यका लागि धेरै आकाङ्क्षीहरू हुनुहुन्छ मेची नगरबाट प्रतिनिधित्व गर्न पाउने दुईजनामा, त्यो गरेको अवस्थामा मेची नगरकै चाहिँ के गरी मिलाउँदै हुनुहुन्छ, कसरी अगाडि बढ्दै हुनुहुन्छ?
खास गरी गणेश्वर मेची नगरबाट चाहिँ नगर क्षेत्रले पाएको दुई महिला दुई पुरुषमा पनि आवश्यकताभन्दा बढी सङ्ख्या छ। त्यस्तै प्रदेश निर्वाचन समन्वय क्षेत्रबाट पनि जति सङ्ख्यामा, खास गरी एउटा प्रदेश निर्वाचन समन्वयमा चाहिँ एक महिला एक पुरुष र अर्को प्रदेश निर्वाचन क्षेत्रमा एक महिला एक पुरुष हुनुपर्ने ठाउँमा त्यहाँ पनि धेरै साथीहरूको प्रतिस्पर्धा छ, र खास गरी यो क्षेत्रको, यो एक नम्बर क्षेत्रको नेतृत्व गर्ने र संयोजन गर्ने, यहाँ नेतृत्वमा ल्याउने साथीहरूसँग चाहिँ बसेर छलफल गर्ने जिम्मेवारी कमरेड रविन कोइराला, हाम्रो पार्टीको केन्द्रीय नेता कमरेड मिना पोखरेल उप्रेती, हाम्रो चाहिँ नेता कमरेड विष्णु परसाई लगायत हरिचरण बानिया लगायतको नेता कमरेडहरूमा, केही जिल्ला कमिटीका चाहिँ हिजोको जिम्मेवारीमा रहनुभएको नेता कमरेडहरूको अगुवाईमा आकाङ्क्षी साथीहरूलाई राखेर छलफल गर्ने, अधिकतम चाहिँ सहमतिको निम्ति प्रयत्न गर्ने भन्ने गरी अध्यक्ष मण्डलले जुन जिम्मेवारी दिएको थियो त्यो जिम्मेवारी अनुसार हिजो छलफल भएको छ, तर हिजोको छलफलबाट पनि सहमति जुट्ने र सर्वसम्मत हुने परिस्थिति नभइसकेपछि नेतृत्व चाहिँ अब जिल्लातर्फै चाहिँ यहाँबाट भएका छलफलहरूलाई जस्ताको तस्तै पठाउने भन्ने ठाउँमा पुगेको मैले अनुभव गरेको छु। म पनि त्यो छलफलमा थोरै समय चाहिँ उपस्थित भएको आधारमा मैले यो कुरा भनिराखेको छु, र अब जुनसुकै विधिबाट भए पनि एउटा सर्वसम्मत नेतृत्व चयन गरौँ, किनभने झापाको भूगोलमा पदाधिकारी समेत सर्वसम्मत भइसकेपछि सदस्यहरूको हकमा पनि आज यति ठुलो पार्टी छ र कामका क्षेत्रहरू पनि धेरै छन्, सबैलाई व्यवस्थापन गर्ने गरी भनेकै ठाउँमा नभए पनि वैकल्पिक ठाउँमा वैकल्पिक क्षेत्रमा वैकल्पिक जिम्मेवारीमा उत्तिकै महत्त्वपूर्ण जिम्मेवारीमा नेतृत्वले व्यवस्थापन गर्छ भन्ने तहबाट आकाङ्क्षी साथीहरूले बुझेको खण्डमा र नेतृत्वले हिजोको आँखाले होइन आजको पार्टीको आँखा र आजको विचार, आजको जुन पार्टीले अगाडि सारेको नारा छ त्यसले चाहिँ कार्यकर्ता साथीहरूलाई समेट्ने हो भने मलाई लाग्छ यो समस्याको रूपमा होइन, यो एउटा सबल पार्टी बनाउने दिशातर्फ जान्छ भन्ने लागेको छ गणेश।
अहिले चाहिँ भनेपछि सर्वसम्मत हुने सम्भावना चाहिँ कम छ?
सर्वसम्मत हुने सम्भावना निर्वाचनमा जाँदैन भन्ने नेतृत्वको मूल स्पिरिट देखिन्छ। त्यसो भएको हुँदाखेरि आफ्नो जहाँ साथीहरू जुन क्षेत्रमा जुन इकाइमा आफूले प्रतिनिधित्व गर्नुहुन्छ त्यहीँनिर आन्तरिक हिसाबले आन्तरिक मत लिएर आन्तरिक प्रतिस्पर्धा गराएर जुनसुकै विधिबाट भए पनि जिल्ला लेभलमै अध्यक्ष मण्डलले नै निर्वाचनको घोषणा गर्न नपर्ने ठाउँमा पुग्नका निम्ति आफ्नो इकाइमा बसेर आन्तरिक हिसाबले मत विभाजन गरेर भए पनि जानुपर्छ भन्ने स्पिरिट देखिन्छ। अब यो काबुभन्दा बाहिर गयो भने निर्वाचन भन्ने चिज हामीले गर्नै नहुने, निर्वाचनमा चाहिँ भाग लिनै नहुने भन्ने चिज छैन, हाम्रो चाहिँ विचारले हाम्रो राजनीतिक लाइनले निर्दिष्ट गरेको कुरा के हो भने हामी प्रतिस्पर्धामा विश्वास गर्ने एउटा शक्ति एउटा पार्टी भएको नाताले प्रतिस्पर्धा हामीले लोकतन्त्रको एउटा उत्कृष्ट अभ्यासको रूपमा पनि स्वीकार गरेको विषय भएको हुँदाखेरि प्रतिस्पर्धा नगर्ने चुनावमा नजाने जानै नहुने भन्ने विषय त होइन, तर अहिलेको पार्टी एमाले पार्टी जसरी निर्माण भएको छ अहिलेको एमाले हुनका निम्ति जुन किसिमको नेतृत्वको कार्यकर्ताको भूमिका छ यसको चाहिँ सौन्दर्यता भनेको सहमति नै हुन्छ भन्ने आशयबाट अगाडि सारेको विषय हो।
अहिले चाहिँ नेकपा एमालेको नेतृत्व निर्वाचित हुँदैछ, बन्द सत्र चाहिँ स्थगित गरिएर निर्वाचनका विषयहरूलाई भनेको नयाँ नेतृत्व निर्वाचित गर्ने विषयहरूलाई चाहिँ छलफलमा लाने गरेको जुन काम भइराखेको छ, छलफलका लागि ज जसलाई सहजीकरणका लागि ज जसलाई नेतृत्व गर्नका लागि भनियो उहाँहरूले चाहिँ त्यति प्रभावकारी रूपले साथीहरू बिचमा राखेर धेरै छलफल चाहिँ गर्नुभएको छैन, उहाँहरू आफै बिचमा पनि ज जसलाई तोकिएको छ उहाँहरूलाई नै लु तपाईँहरू तोक्नुहोस् भन्नुभयो भने पनि उहाँहरूले तोक्न सक्ने अवस्था छैन भनेर भन्छन् नि, यथार्थ के हो?
होइन, हाम्रो पार्टीमा नेतृत्व चाहिँ अब केही नेता कमरेडहरूको आफ्नो खालको बुझाइ आफ्नो खालको चिन्तनले केही समस्या भयो भने मात्रै, नत्र मलाई लाग्छ एमाले यति पुरानो यति अनुभवी पार्टी भएको नाताले एउटा नयाँ पार्टी नयाँ समूह र नयाँ मान्छे समेट्नु पर्ने होइन, लामो समय वर्षौँदेखि सँगै राजनीति काम गरेका कार्यकर्ता साथीहरूलाई जिम्मेवारी दिनुपर्ने र नेतृत्व पनि त्यो किसिमको अनुभवी भएको हुँदाखेरि मलाई लाग्छ नेतृत्व चाहिँ त्यति धेरै अन्युअलमा त्यति धेरै चाहिँ पार्टी निर्माण गर्ने कुरामा चाहिँ कम बुझाइराख्छ र नेतृत्वको कारणले यो सबै चिज भइरहेको छ भन्ने मैले चाहिँ त्यो अनुभव र त्यो खालको बुझाइ महसुस गरेको छैन। नेतृत्व सक्षम छ, नेतृत्वलाई विश्वास गरेर आकाङ्क्षी साथीहरूले यो पार्टी निर्माणमा मेरो भूमिका के हुनसक्छ नेतृत्वले टुङ्गो लागेको विषय म मान्न तयार छु भन्नुको विकल्प छैन। त्यसो भएको हुँदाखेरि त्यो लाइनबाट त्यो दृष्टिकोणबाट पार्टी निर्माण गर्ने हो भने अहिले देखिएका समस्याहरू पनि सहज हुन्छन् र हामीले आगामी अधिवेशनहरूबाट अहिले धेरै कुरा चाहिँ प्रतिस्पर्धा गर्न नपाउँदाखेरि को एउटा समस्या छ कसलाई राख्ने हटाउने हो भने के आधारमा चाहिँ को साथीलाई हटाउने भन्ने खालका दुविधा र चुनौतीहरू नेतृत्वलाई छ। तर अहिले आकाङ्क्षी साथीहरूले पनि बुझ्न जरुरी छ कि अहिले पार्टी निर्माणमा नेतृत्वले गरेको कुरामा हामीले चाहिँ सहमति गरियो भने मात्र यो पार्टी बन्छ भन्ने तहबाट जान जरुरी छ। हामी प्रतिस्पर्धा हिजो पनि गरेका छौँ र भोलि पनि गर्न सक्छौँ। आज पार्टी निर्माणको निम्ति सहमतिमा उभियौँ भनेर नै हो, नत्र चाहिँ पदाधिकारीमा 101 अन्य नेता कमरेडहरू पनि पदाधिकारी बन्न सक्ने स्थिति हुनुहुन्थ्यो। हामीले पनि 8-10 वर्ष चाहिँ पार्टी जिल्लामा रहेर काम गरेको र एउटा युवाको मोर्चा सम्हालेको नाताले युवा पुस्ताको नेतृत्व गरेका नाताले हामीलाई पनि आकाङ्क्षाहरू हाम्रा पनि चाहिँ त्यो भूमिका निर्वाह गर्ने गरेको आफूलाई उभ्याउने गरेको सम्मेलन हुनुपर्छ भन्ने त थियो। तर हामीले पार्टी निर्माणका निम्ति अहिले नेतृत्वले जे कुरा अगाडि सार्छ त्यसलाई लिएर जानुको विकल्प छैन भनेर भन्यौँ र त्यही हिसाबले मलाई लाग्छ जिल्ला सदस्यका निम्ति आफूलाई आकाङ्क्षी बनाउने साथीहरूले पनि बुझ्नुहुन्छ र भोलि आफूलाई ठिक ढङ्गले प्रस्तुत गर्नुभयो र राजनीतिक हिसाबले आफूलाई चाहिँ सशक्त बनाउनु भयो भने भोलिका अधिवेशनहरूमा प्रतिस्पर्धा गर्नुपर्छ र भोलिको प्रतिस्पर्धाको निम्ति पनि आज आफूलाई जुनसुकै जिम्मेवारीमा भए पनि पार्टी काममा उभ्याउनको निम्ति पनि म आकाङ्क्षी साथीहरूलाई अब एउटा अध्यक्ष मण्डलको राजनीतिक घोषणाबाट यो चाहिँ निर्वाचन आयोगले प्रमाणपत्र त दिइसकेको छैन तर राजनीतिक घोषणाबाट निर्वाचन आयोगले अगाडि सारेको संरचनामा म सर्वसम्मत हुने देखिएको छ र सर्वसम्मतको रूपमा अध्यक्ष मण्डलले घोषणा पनि गरेको छ त्यो जिल्ला सदस्यको रूपमा पनि म साथीहरूलाई यो कुरा राख्न चाहन्छु।
अहिले तपाईँ युवाको नेतृत्व पनि गर्नुहुन्छ, यहाँले चाहिँ विद्यार्थीको पनि नेतृत्व गरिसक्नु भएको, दुईजना अनेरा सोभ्यू युवा सङ्घ र चाहिँ खेलकुद महासङ्घ जस्ता तिनवटा सशक्त जनवर्गीय सङ्गठनबाट जम्मा जिल्ला कमिटी सदस्य बनाउने भन्ने दुईजनाको कुरा छ, दुईजनामा पनि 9 उम्मेदवार हुनुहुन्छ, यस्तो अवस्थामा चुनावको विकल्प हुन सक्छ?
अब यस्तो अवस्थामा चुनावको विकल्प, चुनावमा नजाने भनिसकेपछि विकल्पहरू भएरै भनिएको हो, विकल्प थिएन भने चुनावै हुन्थ्यो। त्यसो भएको हुँदाखेरि विकल्पमा जानुपर्छ। अब युवाहरूको चाहिँ प्रतिनिधित्वको सवाल जहाँसम्म छ, तिनवटा सङ्गठनको विषय छ, हामीले अध्यक्ष मण्डलले वा निर्वाचन आयोगले अध्यक्ष मण्डलले खास गरी प्रस्ताव गर्दाखेरि संरचनामा अलिकति बढाउने कुरामा पनि पहल प्रयत्न भएकै थियो। त्यसपछि रह्यो कुरा युवा विद्यार्थीको सेक्टरबाट मात्रै युवा पुस्ताको प्रतिनिधित्व नभएर विभिन्न संरचनाबाट पनि युवा साथीहरू ल्याउनका निम्ति नेतृत्व चाहिँ सहमत हुनुपर्छ। नेतृत्वले हरेक क्षेत्रबाट हरेक इकाइबाट कम्तीमा एउटा युवाहरूलाई चाहिँ जस्तो खुल्ला क्षेत्रमा पनि म देख्छु धेरै साथी युवा साथीहरूले चाहिँ आफूलाई खुल्ला निर्वाचन इकाइबाट जिल्ला सदस्यको निम्ति प्रस्तुत गरेको देखिराखिएको छ। त्यसो त नेतृत्वलाई ठिक छ, युवा विद्यार्थी सङ्गठनबाट युवाहरू सीमित सङ्ख्यामा सहमतिबाट ल्याउने हो भने खुल्लामा आउनुभएको युवा साथीहरूलाई पनि ल्याउनको निम्ति नेतृत्व लाग्नुपर्छ र त्यसो भयो भने एउटा पार्टी भोलि समय बित्दै जाँदाखेरि आजका बुढो पङ्क्ति चाहिँ विदा हुने र आज युवा भनिएको भोलि एउटा चाहिँ अनुभवी हुने र फेरि नयाँ पुस्ताहरू चाहिँ पार्टीभित्र प्रवेश गर्ने स्थिति हुन्छ। त्यसो भयो भने एउटा लामो पार्टी नेतृत्व निर्माणको एउटा चेन चाहिँ कन्टिन्यू हुन्छ। त्यसो भएको हुँदाखेरि पनि मलाई लाग्छ यो विषयमा एमालेको नेतृत्व चाहिँ अनुभवी छ र यो विषयमा चाहिँ दखल राख्छ र त्यही हिसाबले सहमतिको आधारबाट नेतृत्व निर्माण गरिरहँदाखेरि युवा पुस्ताहरू भोलि लामो समय यो पार्टीको अभियन्ताको रूपमा रहन सक्ने साथीहरूलाई नेतृत्वले जिम्मेवारी दिन्छ।
अहिले चाहिँ अलिकति प्रसङ्ग बदलौँ, हामीले एमालेको जारी 10 जिल्ला अधिवेशनको कुरा गर्यौँ, यहाँ मेचीनगर नगरपालिकाको कार्यपालिका सदस्य तथा संसदीय दल मेचीनगरको उपनेता पनि, अहिले मेचीनगर जसरी चल्नु पर्थ्यो त्यसरी चलेन भन्ने गरेको कुराको पनि सुनिन्छ। अहिले अर्धवार्षिक समीक्षा गर्नुपर्ने यो वर्षको पुष मसान्त आउँदैछ, परिषदको तयारी गरिएकै छैन अघि?
हजुर गणेश सर, अहिले के भइरहेछ भने खास गरी हामीले अर्धवार्षिक रूपमा चाहिँ नगरसभा गरेर हामीले चाहिँ वार्षिक नगरसभाबाट अगाडि सारेका नीति कार्यक्रम र बजेटको समीक्षा गर्ने र कतिपय चाहिँ समयमा सम्भव नहुने कामहरूलाई चाहिँ शीर्षक बदल्ने वा कुन हिसाबले हुन्छ कार्य सम्पादन मूल्याङ्कन गर्ने र त्यसलाई आर्थिक वर्षभित्र हामीले अगाडि सारेका नीति कार्यक्रम र बजेटलाई फलदायी ढङ्गले सम्पन्न गर्नका निम्ति चुनौतीहरू के छन्, सम्भावनाहरू के छन्, विकल्पहरू के हुन सक्छन्, यो बिचमा चाहिँ सङ्घीय प्रदेश सरकारहरूबाट आएका स्रोतहरूमा वा थप स्रोतका निम्ति हामीले के गर्नुपर्छ भन्ने गरी समीक्षा गर्ने एउटा महत्त्वपूर्ण नगरको चाहिँ काम हो। त्यो काम, त्यो महत्त्वपूर्ण अवसर, त्यो महत्त्वपूर्ण उत्सव गर्नेतर्फ हामीले चाहिँ ध्यान दिन सकिराखेको छैनौँ। खास गरी हामी एउटा बोर्ड सदस्य, कार्यपालिका सदस्य वा वडा सदस्य भन्दा पनि नगरपालिकाको यी कामहरूमा नगरको चाहिँ महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नुहुने नेतृत्वले नै भूमिका निर्वाह गर्नुपर्छ। त्यो काम चाहिँ त्यो योजनागत हिसाबले प्राविधिक हिसाबले मलाई लाग्छ कार्यालयमा अगाडि बढेको मैले बुझेको छैन। यद्यपि तपाईँले अघि भने जस्तै संसदीय दलको उपनेता हुनुको नाताले, एउटा कार्यपालिका सदस्य हुनुको नाताले हामी तुरुन्तै हाम्रो चाहिँ संसदीय दलको बैठक बसेर यो पौष महिना भयो, माघको पहिलो हप्ताभित्र नगरसभा गर्नका निम्ति नगरपालिकालाई ध्यान आकर्षण गराउने र त्यो कार्यालयलाई पनि त्यही हिसाबले अपडेट राख्ने र आन्तरिक कामहरूलाई व्यवस्थापन गर्दै जानको निम्ति तयारी गर्ने भन्ने गरी अलिकति थोरै मेरो चाहिँ नेतृत्वसँग पनि कुरा भएको छ। र खास गरी अहिले यो हाम्रो पार्टीको अधिवेशनका कारणले पनि हामीले चाहिँ समयमा ध्यान आकर्षण गराउन सकेनौँ। यद्यपि नगरपालिकाको नेतृत्व चाहिँ यो बिचमा नगरसभा गर्नका निम्ति अगाडि बढेको भए हामीले हाम्रो राजनीतिक कामहरूलाई पनि ठिक ढङ्गले व्यवस्थापन गर्दै सहभागी बन्नुपर्ने र एउटा आफूलाई त्यही ढङ्गले समीक्षा गर्ने गरी, नगरको कामको समीक्षा गर्ने गरी प्रस्तुत गर्नुपर्ने अवस्था हुन्थ्यो र अहिलेसम्म त्यो तयारी देखिएको छैन। हामी माघको पहिलो हप्ताभित्र यो काम गर्ने गरी नगरपालिकालाई, नेतृत्वलाई चाहिँ कम्तीमा आफ्ना कुराहरू राखेर अगाडि बढ्छौँ।
अहिले चाहिँ यो त भयो अहिलेको कामको समीक्षा गर्ने कुरा, फेरि कोरोना भाइरस, यहाँहरू पूर्वी सीमामा हुनुहुन्छ, नेपालकै पूर्वी प्रवेशद्वारमा हुनुहुन्छ, धेरै मान्छेको भारतबाट आवत जावत छ, भारतमा दैनिक 1.5 लाखको हाराहारीमा कोरोना संक्रमित फेरि पुष्टि हुन थालेको छ, नेपालमा पनि तेस्रो लहर सुरु भयो भन्ने गरेको कुराले आजैदेखि विद्यालयहरू बन्द हुँदैछन्, 25 जनाभन्दा बढी मान्छे भेला हुनका लागि स्थानीय प्रशासनले परिस्थिति हेरेर मात्रै निर्णय गर्ने र दिने भन्ने गरेको अवस्था सिर्जना हुँदैछ। मेचीनगरमा पूर्वी नाका काँकरभिट्टाबाट आवत जावतको, नेपाल आवत जावतको भारततिरबाट नागरिक, यताबाट नागरिकहरू जाने गरेको कुराको अवस्था चाहिँ के छ, पछिल्लो अवस्था बताइदिनुहोस् न।
सर, अहिले खास गरी बोर्डरमा के कुरालाई ध्यान राखेको छ प्रशासन र खास गरी यो कोरोना रोकथामको एउटा संयन्त्रले पनि, भारतको नागरिक चाहिँ नेपालमा आउन चाहनुहुन्छ भने कम्तीमा उहाँले आफूलाई खोप कार्ड लगाएको र आफू आउनुपर्ने प्रयोजन बताउनुपर्ने र आफ्नो सबै रेकर्डहरू चाहिँ बोर्डरमा अपडेट गराएर अहिलेसम्म प्रवेश हुने स्थिति छ र नेपाल भारत जानका निम्ति पनि नेपाली नागरिकको निम्ति खोप कार्ड अनिवार्य, आफ्नो परिचय खोल्ने र कामको प्रयोजन बताएर जानुपर्ने स्थिति छ। पूर्ण रूपमा चाहिँ विगतमा जस्तो निषेधको स्थिति छैन र अन्य बाटोबाट रेकर्ड अभिलेख नराखिकन जाने आउने कुरालाई प्रहरी प्रशासनको ध्यान पुगेको छ र त्यहाँनिर चाहिँ नियन्त्रण गर्ने कुरामा चाहिँ प्रहरी प्रशासन लागेको छ। यो हामी खास गरी मेचीनगरको स्थानीय तह, यो मेचीनगर एउटा बोर्डरको पालिका भएको कारणले पनि हामी चाहिँ विगत जतिखेरबाट कोभिड सुरु भयो त्यो बेलादेखि नै मेचीनगर कोभिडका विरुद्ध सशक्त रूपमा सचेत पूर्वक उभिएको पालिका हो र यहाँको प्रहरी प्रशासन जनप्रतिनिधि सबैले सबैको सामूहिक प्रयत्नबाट खास गरी नागरिक समाज र पत्रकार जगतको समेत सचेत पहलकर्मीबाट हामी यहाँको नगरवासीलाई नागरिकलाई र आम रूपमा देशभित्रिने चाहिँ पर्यटकहरूलाई विभिन्न कामका हिसाबले चाहिँ नेपाल आउनेहरूका निम्ति पनि कोभिडको मापदण्ड अनुसार रहन र सचेतपूर्वक चाहिँ आफ्ना दैनिकीहरू गर्नको निम्ति नगरवासीलाई र सबै आगन्तुकहरूलाई सूचना गर्ने र ठिक ढङ्गले व्यवस्थापन गर्ने काम गरेको पालिका हुनुको नाताले पनि म चाहिँ रेडियो भिजन मार्फत के कुरा राख्न चाहन्छु भने नगरपालिकाको ध्यान यो पटकको ओमिक्रोनलाई रोकथाम गर्नका निम्ति निषेध गर्नका निम्ति नगरपालिकाले पनि सङ्घीय सरकार प्रादेशिक प्रदेश सरकारले गरेका निर्णयहरूलाई आत्मसात गर्दै त्यो निर्णयहरूबाट चाहिँ स्थानीय तहमा कसरी त्यसलाई कार्यान्वयन गर्ने र स्थानीय तहको जिम्मेवारीभित्र पनि भोलि हुन सक्ने लकडाउन आजबाट भनिएको चाहिँ विद्यालय बन्दका विषयहरूलाई स्थानीय सरकारको तर्फबाट पनि समीक्षा गर्ने र सङ्घीय सरकारको निर्देशनलाई पालना गर्ने कुरामा स्थानीय सरकारको भूमिका स्थानीय तहको भूमिका के हुन्छ भनेर हामी समीक्षा गरेर सरकारवाला क्षेत्रसँग छलफल गर्दै यी विषयहरूमा पनि लाग्छौँ।
पूर्वी नाकामा 1000 जनालाई राख्न सक्ने गरीको यो कोरोना सङ्क्रमणलाई हेरेर होल्डिङ सेन्टर निर्माण सम्पन्न भयो भन्ने हामीले सुनेका छौँ, के त्यो तयारी अवस्थामा छ? अब आउने मान्छेहरूलाई त्यहाँ राखेर पोजिटिभ देखियो भने चेक गरेर त्यहीँ राख्ने, नेगेटिभ देखियो भने पठाउने भन्ने गरीको व्यवस्था गर्न सकिन्छ? तयारीको अवस्था के छ टिकाजी, बताइदिनुहोस्।
अहिले ठ्याक्कै अब तयारीको अवस्थाको विषयमा पछिल्लो समय बुझ्न पाएको छैन, तर के हो भने सङ्घीय सरकारले जुन प्रयोजनको निम्ति निर्माण गरेको चाहिँ होल्डिङ सेन्टर हो त्यो मेचीनगरमा तीव्र गतिमा बनेर अहिले अब करिब तयारीको अवस्थामा छ र हामी मलाई लाग्छ भोलि चाहिँ जुन हिसाबले कोभिडले गति लिन्छ, पहिलो कुरा त हामी कोभिड नियन्त्रणमै हाम्रो ध्यान हुनेछ र त्यस्तो चाहिँ सङ्क्रमण देखियो भने त्यही प्रयोजनको निम्ति बनाएको होल्डिङ सेन्टर स्थानीय सरकारको तर्फबाट पनि त्यसलाई कसरी चाहिँ उपयुक्त बनाउन सकिन्छ त्यसका निम्ति सङ्घीय सरकारले टोटल चाहिँ फन्डदेखि त्यसको सबै पाटो चाहिँ म्यानेज गरेको हुँदा पनि हाम्रो लोकल लेभलबाट कसरी त्यसलाई चाहिँ आपतकालीन अवस्थामा उपयोग गर्न सकिन्छ त्यो पनि हामीले हाम्रो तर्फबाट हुन्छ र मैले यो विषयमा खास गरी होल्डिङ सेन्टर चाहिँ सञ्चालनका सन्दर्भमा ओमिक्रोन वा यो कोभिडको चाहिँ लहरसँगै त्यसलाई पनि काममा ल्याउनका निम्ति हाम्रो तर्फबाट के भूमिका हुन्छ त्यो पनि स्थानीय सरकार स्थानीय प्रतिनिधिको पहलकर्मीबाट हामी तयार अवस्थामा रहन्छौँ।
अहिले चाहिँ जुन ढङ्गले गतिविधिहरू भइरहेका छन् मेचीनगर नगरपालिकामा, चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था चाहिँ कहाँ पुग्यो होला? समीक्षा त गर्न पाउनु भएको छैन, योजना चाहिँ बनेका छन् तर कार्यान्वयन को काम चाहिँ प्रभावकारी रूपमा अगाडि बढ्न सकेको छैन भन्ने गरीको चर्चा सुनिन्छ, यहाँले चाहिँ के अनुभूति गर्नुभएको छ, यथार्थ के छ?
गणेश्वर, मलाई लाग्छ खास गरी यो वर्ष चाहिँ सबै राजनीतिक पार्टीहरूको अधिवेशन महाधिवेशनको वर्ष भयो र मलाई लाग्छ सबै चाहिँ स्थानीय तहमा वा चाहिँ देशभर प्रदेश सरकार सङ्घीय सरकार सबै ठाउँ नेतृत्व गर्ने राजनीतिक पार्टीहरू आफ्ना राजनीतिक काममा पनि व्यस्त भए, मलाई लाग्छ स्थानीय तहमा पनि नेतृत्व गर्ने हामी राजनीतिक कार्यकर्ताहरू आफ्ना राजनीतिक काममा पनि व्यस्त भयौँ। यद्यपि हामीले चाहिँ विगत 4-5 वर्षको अभ्यासबाट सुरुको वर्ष थियो र हामी राजनीतिक काममा थियौँ भने धेरै कामहरू चाहिँ अस्तव्यस्त हुने थियो, हामी कार्यालय सञ्चालन योजना सञ्चालनका सन्दर्भमा पनि यो 5 वर्ष भएको हुँदाखेरि अनुभवी भएको र कार्यालयले पनि एउटा यो लामो सङ्गतबाट व्यवहारबाट कार्य सम्पादन गर्ने कुरामा सहयोग पुऱ्याएको स्थितिबाट हेर्ने हो भने यो वर्षको आर्थिक वर्षको हिसाबले र बजेट कार्यान्वयनका हिसाबले हेर्ने हो भने मलाई लाग्छ अहिले समीक्षा गर्ने ठाउँमा आइपुग्दाखेरि हामीले चाहिँ करिब 65-70% काम सम्पन्न भइसकेको देखिन्छ स्थानीय तहको। हामीले यो वर्ष हामी आफै जनप्रतिनिधिहरू फिल्डमा लागेर उपभोक्ता मार्फत धेरै काम सम्पादन गर्ने कुरामा समस्या हुन्छ भन्ने बुझाइबाट हामीले 10 लाख भन्दा माथिका सबै योजनाहरू चाहिँ टेन्डर सिस्टमबाट म यो भने कम्तीमा एउटा प्रक्रियाबाट काम सम्पादन हुन्छ र अन्य कामहरू मात्रै पूर्वाधार निर्माण बाहेकका कामहरू चाहिँ उपभोक्ता मार्फत वा उपभोक्ता समिति मार्फत गर्ने भनिसकेपछि हामीले त्यहीँबाट कामलाई धेरैभन्दा धेरै चाहिँ सहजीकरण गरेको थियौँ भन्ने लाग्छ र त्यो हिसाबले पनि ठेका लागिसकेका कामहरू आर्थिक वर्षभित्र सम्पन्न हुन्छन् र अब फेरि उपभोक्ता समिति बनाएर गर्नुपर्ने कामहरू केही छैनन्। हामीले हिजै भदौ असोजभित्र चाहिँ उपभोक्ता समिति मार्फत गर्नुपर्ने कामहरू उपभोक्ता समिति बनाएर करिब सम्पादन भइसकेको स्थितिमा आइपुगेको छ। यसो भएको हुँदाखेरि पनि मेचीनगरको हकबाट चाहिँ हामी एउटा लक्ष्य हासिल गर्ने ठाउँमा आर्थिक वर्षभित्रको बजेट कार्यक्रमलाई पुर्याउँछौँ।
हामी कार्यक्रमको अन्त्यमा छौँ, मेचीनगर खबर अन्त्यमा यहाँले यो रेडियो सुन्दै गर्नुहुने नेकपा एमालेका नेता कार्यकर्ता मेचीनगरवासी आम नागरिकहरूलाई एउटा युवा नेता नेकपा एमालेको सदस्यका रूपमा थप भन्नु के छ?
खास गरी गणेश सर, नेकपा एमालेको अहिले पनि बन्द सत्रका कार्यक्रमहरू जारी छन् र मलाई लाग्छ एउटा पार्टीको जिम्मेवारीमा पुगेको नेतृत्वले कुरा गरिरहँदाखेरि पार्टी सम्बद्ध परिवारलाई र आम नगरवासीलाई एमालेको नगर जिल्ला अधिवेशन कसरी सम्पन्न हुँदैछ र नगर यो चाहिँ जिल्ला अधिवेशन मार्फत एमाले के कुरा दिन खोजिराखेको छ भन्ने कुरा नै चासोको विषय हुन्छ होला भन्ने मलाई लागेको छ। त्यसो भएको हुँदाखेरि एमाले झापामा हिजोभन्दा शक्तिशाली, हिजोभन्दा एकताबद्ध र हिजोभन्दा युवाहरूको ठुलो पङ्क्तिसहितको एमाले जसले गर्दा एउटा समाजलाई एउटा विश्वास दिने, एउटा राष्ट्रलाई एउटा नयाँ नेतृत्व दिने उचाइबाट आज पनि एमालेको नेतृत्व झापाले गरेको छ र भोलिको पनि नेतृत्व जन्माउने अभियानमा झापा एमाले आज निर्माण भएको एमाले सक्षम हुन्छ र यो एमालेबाट नै खास गरी मुलुकको हितको निम्ति, जनताको हितको निम्ति काम गर्नका निम्ति एउटा इमान्दार कार्यकर्ता पङ्क्तिहरू आज पार्टीभित्र प्रवेश गर्नुभएको छ। एउटा लामो अनुभव बोकेको नेतृत्व सहितको झापा एमाले बनेको छ। यसबाट हिजो कार्यकर्ता बिचमा भएका चाहिँ वैमनस्यता, हिजो कार्यकर्ता बिचमा भएका अन्योलता, हिजो कार्यकर्ता बिचमा भएका चाहिँ कुण्ठाहरूलाई पनि अबका दिनमा एउटा एमाले र एउटा सशक्त एमाले त्यो पार्टीको सदस्य हुनुको नाताले एउटा गौरव मान्ने एमालेको रूपमा चाहिँ नेतृत्वले विकास गरेर जान्छ र त्यो खालको भूमिकाबाट एमाले अगाडि बढ्छ। म सबै पार्टी सदस्य साथीहरूलाई त्यो कुरामा चाहिँ विश्वस्त रहनको निम्ति पनि अपिल गर्न चाहन्छु र हामीले खास गरी अब निर्वाचनदेखि विभिन्न तहका, खास गरी तिनै तहका चाहिँ निर्वाचनदेखि विभिन्न हाम्रा सामाजिक जीवनका हामीले चाहिँ समाजमा भोगिरहेका विकृति, विसङ्गतिदेखि भ्रष्टाचारदेखि खास गरी महँगीदेखि यी सबै कुरामा जनता चाहिँ अहिले पीडित भएको स्थिति छ। त्यसो भएको हुँदाखेरि यी सबै जनजीविकाका विषयहरूलाई, जनताको दिनानुदिन बढ्दै गएको चाहिँ अप्ठ्याराहरूलाई सहजीकरण गर्ने कुरामा हामीले सबै तहका चाहिँ अधिवेशनहरू सम्पन्न गरेका छौँ र तत्त्व तहका कमिटीहरूले जनतासँग हातेमालो गरेर जनताका मुद्दाहरूलाई राष्ट्रव्यापी रूपमा उठाउनु पर्नेछ र त्यो उठाउने काममा एमाले अगुवाई गर्छ भन्ने कुरा राख्न चाहन्छु।
धन्यवाद छ टिकाजी यो महत्त्वपूर्ण समयका लागि।
हस् धन्यवाद छ हजुर गणेश सरलाई।
उहाँ हुनुहुन्थ्यो मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य तथा नेकपा एमाले झापाका युवा नेता, अहिले जारी रहेको नेकपा एमाले झापाको 10 औं जिल्ला अधिवेशनबाट सर्वसहमत रूपमा जिल्ला कमिटी सदस्य निर्वाचित पनि भइसक्नु भएको छ। औपचारिक घोषणा हुन भने बाँकी छ। योभन्दा अगाडि पनि जिल्ला कमिटी सदस्य हुनुहुन्थ्यो युवा नेता टिकाराम मगराँती। आजका लागि मेचीनगर खबर यति नै। अर्को हप्ताको मङ्गलबार बिहान 8 बजे यसै गरी मेचीनगर क्षेत्रसँग सम्बन्धित विषयवस्तुहरूका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि म गणेश पोखरेल पनि बिदा चाहन्छु। नमस्कार।